فرمایا ہم نے موسیٰ کو اپنی نشانیوں کے ساتھ فرعون اور اس کی قوم کے سرداروں کے پاس بھیجا، مگر انہوں نے بھی ہماری نشانیوں کے ساتھ ظلم کیا۔ کیا ظلم ہوتا ہے، نشانیوں کے ساتھ یا آیتوں کے ساتھ؟ کہ ان کو نہ ماننا، ان کے غلط معنی اپنانا اور معجزے کو جادو کہہ دینا، اگر ان کو وہ نشانیاں کہا جائے جو نبیوں کو دی گئیں۔ پس دیکھو ان مفسدوں کا کیا انجام ہوا۔ موسیٰ علیہ السلام نے کہا، اے فرعون، میں کائنات کے مالک کی طرف سے بھیجا ہوا آیا ہوں۔ میرا منصب یہی ہے کہ اللہ کا نام لے کر کوئی بات حق کے سوا نہ کہوں۔ میں تم لوگوں کے پاس تمہارے رب کی طرف سے صریح دلیل لے کر آیا ہوں، لہٰذا تم بنی اسرائیل کو میرے پاس بھیج دو۔ یہ تھا موسیٰ علیہ السلام کی زندگی کا پہلا مقصد۔ ان سے پہلے کہ جو مسلمان تھے وہ غلامی کا شکار ہو چکے تھے، فرعون نے ان کو غلام بنا لیا۔ اللہ تعالیٰ نے موسیٰ کو بھیجا کہ جاؤ ان کو غلامی سے آزاد کراؤ۔ اور اس کے بعد پھر دوسرا مقصد شروع ہوا، جو فرعون کے ڈوبنے کے بعد، کہ جب تورات دی گئی اور اس کے مطابق زندگی گزارنے کا وعدہ تھا، تو فرعون کا مقابلہ اپنے وقت کی سپر پاور سے تھا، جس کو اپنے اوپر فخر تھا، جو تکبر کا شکار تھا، جو مسلمانوں کے بچوں کو فیملی پلاننگ کے نام پہ تو نہیں لیکن کچھ اور اندیشوں کی وجہ سے قتل کروا دیتا تھا، جو ان کی بیٹیوں کی عزتیں پامال کرتا تھا۔ ہر دور کا فرعون ہوتا ہے، لیکن موسیٰ نہیں ہے ہر دور میں۔ آج کے موسیٰ کی بھی تلاش ہے اس زمین کو، کتنے فرعون دن دناتے پھرتے دکھیں گے، لیکن آج موسیٰ نہیں، آج ابراہیم نہیں، آج وہ لوگ نہیں جو فرعونوں کی آنکھوں میں آنکھیں ڈالنے والے تھے، کہ جب نبی سامنے آتے تھے تو فرعون کو اپنی پڑ جاتی تھی۔ فرعون نے کہا، اگر تو کوئی نشانی لایا ہے اور اپنے دعوے میں سچا ہے تو پیش کر۔ موسیٰ نے اپنا عصا پھینکا اور یکایک وہ ایک جیتا جاگتا ازدہا تھا۔ اس نے اپنی جیب سے ہاتھ نکالا اور سب دیکھنے والوں کے سامنے وہ چمک رہا تھا۔ اس پر فرعون کی قوم کے سرداروں نے آپس میں کہا کہ یقیناً یہ شخص بڑا ماہر جادوگر ہے، تمہیں تمہاری زمین سے بے دخل کرنا چاہتا ہے، اب کہو کیا کہتے ہو؟ پھر ان سب نے فرعون کو مشورہ دیا کہ اسے اور اس کے بھائی کو انتظار میں رکھیے اور تمام شہروں میں ہر کارے بھیج دیجئے کہ ہر ماہر فن جادوگر کو آپ کے پاس لے آئیں۔ کبھی کبھی اللہ دشمن سے وہ کام کروا لیتا ہے جو دوست بھی نہیں کرتے، غیروں سے وہ کام کروا لیتا ہے جو اپنے بھی نہیں کرتے۔ موسیٰ بیچارے کے پاس کہاں تھے اتنے ریسورسز کہ گھر گھر اپنا پیغام دیتے کہ لوگ لا الہ الا اللہ، لیکن فرعون نے وہ کام خود ہی کروا دیا۔ جیسے آج کے دور کے میڈیا سے اسلام کی ترویج ہو گئی، کہتے نا کہ بدنام ہوئے تو کیا نام نہ ہوگا۔ آج جتنا اسلام کو ڈیمولش کرنے کی اور بدنام کرنے کی کوششیں میڈیا سے ہوئیں، اتنا اسلام مشہور ہو گیا، گھر گھر میں پہنچ گیا، نیٹ کے ذریعے اسلام پہنچ گیا۔ آج دنیا میں سب سے زیادہ پھیلنے والا مذہب اسلام ہے۔ کیوں؟ وہ کہتے ہیں اسلام زندہ ہوتا ہے ہر کربلا کے بعد۔ اب کربلا کی حقیقت تو نہیں میں جانتی اس وقت، لیکن میں نے دیکھا ہے کہ جب دنیا میں ایسے فتنے آئے، آج سے چند سال پہلے ایک بلڈنگ گری اور اس کے نام پہ پھر بہت فتنے اٹھے، اس کے بعد سے جتنی تیزی سے اسلام پھیلا ہے اس سے پہلے نہیں پھیلا۔ اصل میں اللہ عمارتوں کو گرا کر سوئے ہوئے مسلمانوں کو زندہ کرتا ہے کہ بیٹھو آرام سے، تم نہیں کرنا چاہتے میرے کام، بیٹھ جاؤ، میں دشمنوں سے کرا لوں گا۔ وہ خود گھر گھر جا کے بتا رہے، دیکھو مسلمان ایسے، اتنی شہرت کر دی کہ لوگ خود ہی کہنے لگے اچھا دیکھیں تو صحیح ہے کیا۔ ایک بک اسٹور ہے کسی کا، ہمارے بہت ہی اچھے ٹرمز ہیں ان کے ساتھ، تو انہوں نے اس کے کچھ عرصے کے بعد ہمیں بتایا کہ ہماری ریکارڈ بکس سیل ہوئی ہیں اس سال، اس واقعے کے بعد، 9/11 کے بعد۔ اتنے قرآن اب ڈیمانڈ میں کہ نان مسلم تک ہم سے منگوا رہے ہیں، جیلوں میں ہمارے قرآن جا رہے ہیں، لائبریریز میں جا رہے ہیں، کہ لوگ کہتے ہیں کہ ہم پڑھنا چاہتے ہیں کہ اسلام ہے کیا۔ بس اللہ نے فرعون سے کرا لیا۔ موسیٰ بیچاروں کے پاس نہ میڈیا تھا، نہ فون تھا، ان کے پاس تو پیل ٹاک بھی نہیں تھا، ان کے پاس تو انٹرنیٹ بھی کوئی نہیں تھا، کہاں گھر گھر جا کے کہتے لوگوں آؤ میری بات مانو، میں تمہیں اللہ کی طرف بلاتا ہوں۔ اللہ نے فرعون کے دل میں ڈالا کہ جو سب کو بلاؤ۔ بلایا کیا تھا؟ کہ آج موسیٰ کو نیچے کر دیں گے، آج اس کے مقابلے میں کام کر رہے ہیں، آج اس کو چھوٹا کرتے ہیں۔ اللہ تعالیٰ نے اس کو کیسے بڑا کیا، آگے دیکھیے۔ یہ آیات پھر دل کی زمین پہ اگانے والی آیتے ہیں، دل کو سامنے رکھتے ہوئے سنیے گا۔ خاص طور پہ یہاں ہم نے ایک کردار پہ غور کرنا ہے، اور وہ موسیٰ کے دور کے فرعون کے جادوگر تھے۔ پھر ان سب نے فرعون کو مشورہ دیا کہ اسے اور اس کے بھائی کو انتظار میں رکھیے اور تمام شہروں میں ہر کارے بھیج دیجئے اور ہر ماہر فن جادوگر کو آپ کے پاس لے آئیں۔ چنانچہ جادوگر فرعون کے پاس آ گئے، انہوں نے کہا، اگر ہم غالب رہے تو ہمیں اس کا صلہ تو ضرور ملے گا نا۔ یہ فرق ہوتا ہے ایک دیندار اور ایک دنیا دار کا۔ جب موسیٰ علیہ السلام کو نبوت ملی اور اللہ تعالیٰ نے کہا کہ آپ فرعون تک پیغام پہنچائیں گے اور بنی اسرائیل کو آزاد کرائیں گے، انہوں نے نہیں پوچھا اللہ پہ کیا ملے گی، کہ آپ تنخواہ ملے گی، کوئی نام ملے گا، کوئی نذرانہ، کوئی بارش، کوئی کچھ ایسی ہوگی، کچھ نہیں کہا۔ لیکن فرعون کے جادوگر دنیا دار تھے نا، اور جادوگر بھی تھے، جو ہی آئے حق کے مقابلے میں باطل دکھانے کے لیے تو کہا کہ ملے گا کیا۔ یہ ہے فرق، دنیا دار پہلے پیسے مانگتا ہے پھر کام کرتا ہے، اور دیندار کو پیسے کی پرواہ نہیں، اس لیے کہ اس کی نظر اللہ تعالیٰ کی طرف سے ملنے والے اجر پہ ہوتی ہے۔ اب یہاں ایک کردار ہے پیسے مانگنے والے، اور ساتھ ہی ساتھ جادو کے قبیح فعل کا شکار ہے، لیکن دیکھیے گا ابھی سوچ کیسے بدلتی ہے۔ فرعون نے جواب دیا، ہاں اور تم مقرب بارگاہ ہوگے، یعنی فکر نہ کرو، تم ایک دفعہ آج موسیٰ کے مقابلے میں ایک اچھا جادو دکھاؤ، میں تمہیں اپنے اسپیشل کر لوں گا، وی آئی پیز کر لوں گا۔ پھر انہوں نے موسیٰ سے کہا، تم پھینکتے ہو یا ہم پھینکیں؟ موسیٰ نے جواب دیا، تم ہی پھینکو۔ یہ کیوں کہا؟ کیونکہ جس کو حق کا یقین ہوتا ہے نا، وہ یہ نہیں کہتا کہ میں نے پہلے بات سنا دی تو میں سچا ہو جاؤں گا، اور میری بات بعد میں سنائی تو جھوٹی ہو جائے گی۔ آج بعض دفعہ خاندانی جنگوں میں یہ بہت زیادہ فتنہ ہوتا ہے، تم پہلے سنا لو، اگر ماں نے پہلے بات سنا دی تو بیٹا ماں کو سچا سمجھ لے گا، اور اگر بیوی کو پہلے موقع مل گیا تو ماں نے کہنا، دیکھا اس نے تمہارے کانوں میں ڈال دی باتیں۔ آرام سے بیٹھیں، ٹھنڈا سانس لے، حق کو آنچ نہیں، سچ کو آنچ نہیں۔ اگر آپ نے کچھ نہیں کیا تو غم نہ کریں، ساری دنیا لوگوں کو آپ کے خلاف کر دے، وہ آپ کا ہی ہے۔ اور اگر آپ نے غلط کیا ہے اور کوئی کسی کو نہ پڑھائے، اللہ خود اس انسان کے دل میں آپ کے لیے نفرت ڈال دے گا۔ دوسرے کو ہمیشہ پہل کرنے کا موقع وہی دیتا ہے جس کے اندر سچ کا یقین ہوتا ہے۔ موسیٰ نے بڑے آرام سے کہا، تم ہی پھینکو۔ انہوں نے اپنے انچر پھینکے تو نگاہوں کو مسخور اور دلوں کو خوفزدہ کر دیا، اور بڑا ہی زبردست جادو بنا لائے، یعنی اس رسیاں ڈالی اور دیکھنے میں ایسے لگنے لگیں کہ وہ سانپ ہیں۔ ہم نے موسیٰ کو اشارہ کیا کہ پھینک اپنا عصا، اس کا پھینکنا تھا کہ آن کی آن میں وہ ان کے اس جھوٹے تلسم کو نکلتا گیا۔ یہ ہے جادو اور معجزے کا فرق، بہت بڑا فرق ہے، لیکن عام آنکھوں سے نہیں یہ فرق دکھتا۔ دیکھیے کہ جادو جتنا بھی بڑا مرضی ہو، معجزے کے آتے ہی جادو ختم ہو جاتا ہے، اور جادوگر جو ہوتے ہیں نا وہ شوبدہ باز ہوتے ہیں، وہ لوگوں کو ٹرک کرتے ہیں، ان کی آنکھوں پہ کچھ پڑھ کے پھونک دیا، ہاتھ کے اشارے سے کچھ کر دیا، رسی کو دوڑتا ہوا دکھایا، لیکن حق آتا ہے۔ اس بات کو اگر ہم آج کے تناظر میں دیکھیں تو دنیا میں چاروں طرف آپ کو ایسے سانپ دکھیں گے جو باطل کے نام پہ پھیلے ہوئے ہیں، ہر طرف دکھیں گے، لیکن جو ہی حق کی آواز آتی ہے، قرآن کی آواز اس وقت جو ہمارے دلوں میں آ رہی ہے، کیا پچھلی ساری زندگیوں کے باطل کو نگلتی نہیں جا رہی؟ ایک قرآن کی سچی تعلیم، خاندان، رسم و رواج، ذات برادری، بڑوں کی باتیں، ان کی باتوں کو نگلتی نہیں جا رہی؟ ایک نبی کی معرفت جو ہے وہ ساری بدعت کو نگلتی نہیں ہے؟ دعا کریں کہ حق سے تعلق جڑ جائے۔ یہ جتنا باطل آپ کو دین کے نام پہ بھی پھیلتا دکھ رہا ہے، اس کی وجہ یہ ہے کہ ابھی حق کا ازدہا سامنے نہیں آیا، اسی لیے لوگ ڈرنے لگتے ہیں، اسی لیے لوگ حق کی وجہ سے گھبراتے ہیں کہ ہائے یہ حق آ گیا تو ہماری رسیاں جو ہم نے لوگوں کو سانپ کر کے دکھائی ہیں، لوگ ان سے ڈرنا چھوڑ دیں گے۔ ہوا کیا؟ فوق الحق وبطل ما كانوا يعملون، اس طرح جو حق تھا وہ حق ثابت ہو گیا، اور جو کچھ انہوں نے بنا رکھا تھا وہ باطل ہو کر رہ گیا۔ دعا کریں حق پہ رہیں، دعا مانگا کریں کہ اللہ ہمارین الحق کا حقا، اے اللہ مجھے حق کو حق کر کے دکھا، ورزقنا اتباعہ، اور پھر مجھے اس کی پیروی کی توفیق بھی دے، آمین تو کہہ دے۔ اور اللہ ہمارین الباطل باطلا ورزقنا اجتنابا، اللہ مجھے باطل کو باطل کر کے دکھا، پھر مجھے اس سے بچنے کی بھی توفیق دے۔ کیونکہ کتنے لوگ جو آج حق سے دور ہیں اس لیے کہ ان کو حق دکھائی نہیں ابھی، اسی لیے گندی گندی چھوٹی چھوٹی چیزوں میں الجھے ہوئے ہیں، ان کو پتہ ہی نہیں قرآن کی محبت کیا ہے، اسی لیے وہ ساز اور آواز میں الجھے ہوتے ہیں۔ آپ ان ساری باتوں سے بے نیاز ہوں۔ یہ اس وقت جو بیک گراؤنڈ میں میوزک آ رہا ہے، آن لائن والوں کو بتا دوں کہ کچھ ہمارے نیبرز میں کچھ اس طرح کا پروگرام ہے، کچھ اس طرح کی بات ہے، مجھے تو لگتا ہے یہ آیتیں سمجھ اسی ماحول میں آئیں گی۔ ایک طرف موسیٰ کا استحا تھا اور دوسری طرف سانپ تھے نا، حق اور باطل تھا، یہاں بھی یہ ہے۔ انشاءاللہ قرآن کی آواز باطل پہ آئے گی، آپ بس اپنے دلوں کو رکھیں اس حق کے ساتھ، حق غالب ہوتا ہے، سچ آ کے رہتا ہے، باطل جا کے رہے گا، اور جو کچھ حق تھا وہ ثابت ہوا۔ اے اللہ تو آج کے حق بھی ثابت کر۔ دعا کیا کریں، یہاں آتے ہیں تو دعا مانگ کے آیا کریں کہ اللہ تیرے نام پہ گھر سے نکلی ہوں، روزے کی حالت میں نکلی ہوں، کسی انسان کو توفیق نہ دینا کہ مجھے جھٹلا دے، میرے نام لے کے کہا کریں کہ اللہ ان کو توفیق نہ دینا کہ ہمیں باطل پہ لے جائیں، ہمارے باپ دادا کے اچھے طریقوں کو غلط کر کے نہ ثابت کر دیں، کیونکہ یہ بڑی سینسٹیو جگہ ہوتی ہے۔ میں خود آپ کو یہ دعا سکھا رہی ہوں کہ دعا مانگے کہ اللہ اگر یہ حق ہے تو ہمیں اس کو ماننے والا سننے والا بنا، और हक का पता भी लग जाए, ये बड़ी बात नहीं होती? कितनों को पता है हक हक है, तौफीक ही नहीं हो रही उसको अपनाने की। तो अल्लाह हमारी नल हक का हक कन्वर जुक न इतबा, मानने की भी तौफीक दे, जिस बात को हक समझते हैं फिर उसको कबूल करने वाले भी बन जाएं। और जो उन्होंने बातिल बनाकर रखा हुआ था वो बातिल होकर रहा। फिरौन और उसके साथी मैदान मुकाबले में मغلوب हुए और फतामंद होने की बजाय उल्टे जलील हो गए। ये होता है, कितने थे? कहते हैं 70,000 जादूगर थे। मूसा क्या था? अकेला मूसा, एक अजदहा। कह सकते हैं कि हक वाले थोड़े हैं? लोग कहते हैं हम थोड़े बहुत हैं, अभी थोड़े हैं, अभी काम करने वाले ज़्यादा लोग नहीं हैं, क्या करें, कैसे करें? नहीं, हक पैदा करें, अपने हामी ना पैदा करें, हक पैदा करें, इखलास पैदा करें, अपने अंदर वो वज़न लाइए कि 313 1,000 पे गालिब हो जाएं। इसलिए कोई थोड़ा है तो गम ना करे, बस इंतज़ार करे कि अल्लाह की मदद आने ही वाली है। वाल की सहारत साजिदीन, अल्लाह अकबर। फ़गुलिबु हुनालिका वन्क़लबु साग़िरीन, फिरौन और उसके साथी मैदान मुकाबला में मग़लूब हुए और फतामंद होने की बजाय उल्टे जलील हो गए। और जादूगरों का ये हाल हुआ कि गोया किसी चीज़ ने अंदर से इनको सजदे में गिरा दिया। ये कौन सी चीज़ थी? ये फितरत की पुकार थी, हक को पाने की खुशी थी, अल्लाह की मार्फत का यकीन था। जब इंसान अल्लाह को बड़ा मान लेता है फिर झुक जाता है, फिर गिर जाता है। ये आज तक अकड़े हुए क्यों है? कि इसलिए कि रब की मार्फत नहीं हुई। जब उसको देख ले तो ये हो सकता है कि हैया अलस्सलाह और हैया अलल फलाह पे इंसान खड़ा रहे? जब इंसान को अल्लाह की मार्फत हो जाती है उसके बाद नहीं अकड़ा रहता, फिर नमाज मुश्किल नहीं लगती, फिर अल्लाह का हुक्म मानना मुश्किल नहीं लगता। असल बात क्या है कि लोगों को हक की पहचान करवा दें, अल्लाह की पहचान कराएं। इल्म वाले थे ना, चाहे बातिल इल्म था, फ़ौरन पहचान गए कि ये मूसा जादूगर नहीं है। फिरौन को नहीं समझ आई, वो नहीं माना, लेकिन जादूगरों को पता चल गया कि ये सच्चा है। इससे पता चलता है कि जो दुनियावी पढ़े लिखे लोग होते हैं ना, वो हक को जल्दी कबूल करते हैं। जो दुनिया के कम पढ़े लिखे होते हैं ना, वो अमूमन स्टबन होते हैं। अगले 11वें पारे में इस पर थोड़ी सी बात आएगी। तो दुनियावी पढ़े लिखे लोगों को अगर आप हक का पैगाम दे देते हैं, दीन बहुत जल्दी फैलता है। क्यों? कि उनके दिल में तासुब नहीं होता, बस जहालत ही। नफ्स पे जोहल के पर्दे हैं, इंशाल्लाह इस पर हम बात करेंगे एक दिन आगे जाके तज़किया सीरीज़ में। तो पता क्या चला कि उन्होंने मान लिया और फौरन कहने लगे, क़ालू आमन्ना बिरब्बिल आलमीन रब्बी मूसा व हारून, हमने मान लिया रब्बुल आलमीन को, उस रब को जिसे मूसा और हारून मानते हैं। पहचान आ गई, फौरन सजदे में चले गए। ये है वो हक जो दिलों को छूता है। फिर पाबंदियाँ नहीं लगती, फिर इंसान किसी की धमकियों से घबराता नहीं, फिर वो किसी की गीदड़ भपकियों से दुबक के नहीं बैठ जाता। वो कहता है नहीं, मान लिया है अब और ये मुसलमान हो गए। अल्लाह के नबी ने फरमाया कि फिरौन के जादूगर सुबह के वक्त उठे तो जहन्नमी थे, क्योंकि दो गुनाह थे ना, कुफर भी था और जादू भी था, और जादूगर को तो वैसे ही काफिर कहा गया। सुबह को उठे तो जहन्नमी थे, लेकिन चाश्त के वक्त वो जन्नती बन के अल्लाह के पास पहुँच चुके थे। इतना बर्मला इजहार, हक को माना और कोई रुकावट नहीं, किसी से पूछना, किसी से इजाज़त लेना। हाँ, इसलिए कि जब हक दिल में आता है तो कौन किससे पूछे? इस चीज़ को आपका दिल करता है कि आप पूछते हैं अपने माँ बाप से, शौहरों से पूछते हैं, ख़ानदान से पूछते हैं कि मैं ये खा लूँ, ये पी लूँ, ये पहन लूँ, मना गया। किसी लड़की को किसी लड़के से मोहब्बत हो जाए फिर पूछती है बाप से कि इससे कर लूँ मोहब्बत? हो गई, वो तो खुद ही आने लगती है। तो क्या अल्लाह की मार्फत, अल्लाह की मोहब्बत इतनी फीकी चीज़ है कि अंदर आई हो और हमारे चेहरों से ना दिखे, हमारी आँखों से ना दिखे, हमारे हाल हुलिये से ना दिखे और हम सजदों में ना गिर पड़े? यकीनन होती है। और अगर आज ये सब नहीं तो भी फीकी मोहब्बत है। फीकी चाय जैसे गले से नहीं उतरती ना, इस तरह फीकी मोहब्बत भी अंदर नहीं उतरती। अब इतना बर्मला ऐलान, और वो भी फिरौन बड़ी ताकत के सामने बिफर गया। काला फिरौन आमन तुम भी ही कबला नाजन लकुम, फिरौन ने कहा तुम इस पर ईमान ले आए। कितनी हैरत हुई उसको, कौन सा तकब्बुर है इसका, खुद पसंदी, बड़ा बनना, मैं बड़ा, कबल इसके कि मैं तुम्हें इजाज़त दूँ। यानी उसने सोचा कि ईमान भी उसके घर की कोई मीरास है, और किसी को मुसलमान होने के लिए भी इससे इजाज़त और सर्टिफिकेट लेना पड़ता है। ये तकब्बुर वालों का रवैया होता है। वो कहते हैं हमसे पूछ के चलो, हम जो कहते हैं ना वो करो, जो हमारा रंग ढंग है वही तुम्हारा होना चाहिए। कोई एक ऐसा तबका होता है हर सोसाइटी का जो इन लीड्स कहलाता है, वो भी असल में इसी किस्म के जोम का शिकार होते हैं, ट्रेंड सेटर्स। जो हम करते हैं वो करो, हम पहनते तुम भी वो पहनो, हम ऊंची कमीज पहने तुम भी ऊंची पहनो, हम लंबी करें तुम भी लंबी करो, हम बाल खोले तुम भी खोलो, हम बाजू काटे तुम भी काट दो, हम टांगे आधी नंगी करें तुम भी करो। कोई गरीब पहने आधा कपड़ा तो कहते हैं गरीब है, और फैशन वाला पहने तो कहते हैं ये मॉडर्न है। इस तरह के लोग दूसरों को अपने हाथों में लेना चाहते हैं, फिर यहाँ से बदगुमानियों का रास्ता खुलता है। यकीनन ये कोई खुफिया साजिश थी जो तुम लोगों ने इस दारुल सल्तनत में की। देखिए अपने साथियों पे बेतमादी कर रहा है, ये भी फिरौनियत का कल्चर है कि अपने साथियों से बदगुमान हो जाना और कहना कि तुमने तो कोई मेरे खिलाफ साजिश की। और कुछ लोगों को तो लगता ही है कि हर वक्त लोग मेरे ही खिलाफ रहते हैं, ये भी एक तकब्बुर की किस्म है कि जिसमें इंसान ख़ुद को इतना अहम समझता है कि उसको लगता है हर बंदा मेरे खिलाफ है, हर बंदा मेरा दुश्मन है। हाँ, तो कहा जो तुम लोगों ने इस दारुल सल्तनत में की ताकि इसके मालिकों को इकतदार से बेदखल कर दो, अच्छा तो इसका नतीजा अब तुम्हें मालूम हुआ जाता है। मैं तुम्हारे हाथ पांव मुखालिफ सिम्मतों से कटवा दूंगा और इसके बाद तुम सब को सूली पर चढ़ा दूंगा। इतनी बड़ी धमकी, और ये सिर्फ धमकी नहीं थी, करके दिखाएगा। अपना मुहासबा करें, क्या मुझे कभी अल्लाह के रास्ते में ये धमकी मिली? हम तो देवरी नहीं बदली देख सकते, हम तो मोहब्बत की ज़रा सी कमी देख के कहते नहीं 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 सही हो जाओ, वापस आ जाओ, चले थे जहाँ से वहीं आ जाओ। नहीं, मेरे से नहीं देखी जाती ये बातें, मुझसे उनकी आंखों में अजनबियत नहीं देखी जाती। तो ना देखो, अल्लाह को जिसने देखना है वो तो अपनी जान भी कटा देगा। उन्होंने जवाब दिया, इन्ना इला रब्बिना मुनकलिबून, बहरहाल हमें पलटना अपने रब की तरफ है। और जिसको ये यकीन आ जाता है फिर वो लोगों की धमकियों, लोगों के लालच, लोगों की बातों, उनकी रगबतों, उनसे नहीं घबराता। तो जिस बात पर हमसे इंतकाम लेना चाहता है वो इसके सिवा और कुछ नहीं कि हमारे रब की निशानियां जब हमारे सामने आ गईं तो हमने इनको मान लिया। कितना प्यारा जवाब सिखाया जा रहा है हम सबको। कभी भी कोई नेकी का काम करें, ख़ासतौर पर कुरान पाक सुनते वक्त कोई नेकी की नीयत की, आप कहते नहीं मैं अब इंशाल्लाह ये काम करूँगी, अब इस क्लासरूम से बाहर निकले, ज़रा किसी से इरादा जाहिर किया, उसने कहा ये क्या हुआ, नहीं 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 मैं तो ऐसे ही चेक कर रही थी, ये नहीं करना। ये एहसास कि इन्ना इला रब्बिना मुनकलिबून, तो हम ये एहसास लेके जिएंगे कि रब की तरफ जाना है तो सब की बातें आसान हो जाएंगी। जो हो ज़ौके यकीन पैदा तो कट जाती हैं जंजीरें। इंसान को अपने मरने का एहसास बाकी हर चीज़ से बेनियाज कर देता है। अल्लाह से दुआ करते हैं कि वो हमें हो जाए। और अपना हाल बयान करते हैं, वमा तनकीमु मिन्ना, और तू इस बात पर हमसे इंतकाम लेना चाहता है, यानी वो बात इसके सिवा और कुछ नहीं कि हमारे रब की निशानियां जब हमारे सामने आ गईं तो हमने इनको मान लिया। हमारे सामने भी कुछ आयतें खुली हुई हैं कुरान की, देखिए यह लफ्ज़ है ना, भी आयाती रब्बिना, आज हमारे भी तो सामने कुरान की कुछ आयतें खुली हैं। मुहासबा करते हैं, क्या हमारा भी वही जवाब है जो फिरौन के जादूगरों का था? सुन के मानने वाले हैं या बस पढ़ के खुश होने वाले हैं? और जब कभी अल्लाह के रास्ते में जमना मुश्किल लगे, वक्त के तागूतों और फिरौनों के सामने खड़े ना हो सके, तो दुआओं का सहारा, रब्बना फ़रिग़ अलैना सब्रं व तवफ़ना मुस्लिमीन, ए हमारे रब हम पर सब्र का फैज़ान कर और हमें दुनिया से उठा इस हाल में कि हम तेरे फरमा बरदार हों। ये है असल सच्चा ईमान, जान दे देंगे कोई बात नहीं, ईमान नहीं देंगे। अल्लाह वो ज़िंदगी नहीं चाहिए जो बेईमानी वाली ज़िंदगी हो, वो ज़िंदगी नहीं चाहिए जो तेरी ग़ुलामी से निकाल के इंसानों का ग़ुलाम बना दे। फिर इंसान ये दुआएं मांगता है, मर जाएंगे जान दे देंगे लेकिन ईमान नहीं देंगे। देखिए यहाँ ये जान देते हुए कह रहे हैं, आगे हम पढ़ेंगे, हज़रत यूसुफ़ ने क़ैद को कबूल कर लिया था लेकिन ईमान नहीं बेचा, इज़्ज़त नहीं बेची। ये है सच्चा ईमान, सच्चे ईमान के यही रंग होते हैं, बेनियाज, बेखौफ, बेखतर, कोई लालच बुलाता नहीं, कोई खौफ डराता नहीं। ऐसा बंदा फिर सब कुछ देकर खुशियां मनाता है। क्या हम मूसा के जादूगरों के साथ अपने आप को तकाबुल में पेश कर सकते हैं? चंद घंटों के मुसलमान और जन्नतों में पहुंच गए, कोई नमाज पढ़ी? नहीं पढ़ी, मौका ही नहीं आया। ज़कात दी, एक साल गुजरा ही नहीं। हज किया, कुछ भी नहीं किया। किस चीज़ पे जन्नत मिल गई? ईमान के बाद इस्तकामत। इन्नल्लज़ीना क़ालू रब्बुनल्लाहु सुम्मस्तकामू,